अगर टेरिटोरियल इंटेग्रिटी किंगडम ऑफ सऊदी अरेबिया की अगर जेपर्डाइज होती है, हम सऊदी अरेबिया के साथ खड़े।
एक हमारा हमसाया है, दूसरा पाकिस्तान का दोस्त है सऊदी अरेबिया। हमारा काम था दोनों को इकट्ठा करते, हम एक रोल प्ले करें अमन के लिए और शरीक बनने लगे हैं। मैं इसकी सख्त मुखालफत करता हूं।
तजवीज दी है कि पाकिस्तान और तुर्की मिलकर इसमें सालिसी का किरदार अदा करें। हम चाहते हैं कि सऊदी अरब में अमन हो, हम चाहते हैं कि हर कीमत पर हरमैन शरीफैन की हिफाजत हो। एक कौमी पॉलिसी है, इसका ताल्लुक किसी एक हुकूमत के साथ नहीं है, ये हमारा मुस्तकिल पॉलिसी है।
नाज़रीन अस्सलाम वालेकुम। नाज़रीन, जैसा कि आप देख रहे हैं, मुल्क यमन में पैदा होने वाली सूरत हाल और सऊदी अरब और अरब अलायंस के हवाई हमलों के बाद एक ऐसी सूरत हाल खत्ते में पैदा हुई जिससे पाकिस्तान ला ताल्लुक नहीं रह सकता था। पाकिस्तान ने असूली तौर पर सऊदी अरब और उसके अलायंस की हमायत का फैसला किया, लेकिन इस इकदाम के साथ बहुत सी पेचीदगियाँ भी हैं। इस वक्त एक बहुत बड़ी पेचीदगी तो यह है कि सैकड़ों पाकिस्तानी सना से लेकर अल मलाका तक और अदन से लेकर अल मलाका तक, सैकड़ों पाकिस्तानी अभी भी यमन में फंसे हुए हैं और पाकिस्तानी हुकूमत कोशिश कर रही है कि अपनी नेवी या फ्रेंडली ममालिक की नेवी की मदद से इन फंसे हुए पाकिस्तानियों को यमन से निकाले और उन्हें बाहिफाजत पाकिस्तान वापस ला सके। ये सियासी एतबार से ये सूरत हाल किस किस्म की है, हुकूमत का इस पर क्या मौकफ़ है, अपोजिशन की जमातों का क्या मौकफ़ है, इस तमाम चीज़ों पर और इसमें खतरात क्या हैं, इन पर बात करने के लिए हमारे साथ स्टूडियोज़ में तशरीफ़ रखते हैं जनाब अलामा राजा नासिर अब्बास साहब, जो कि सेक्रेटरी हैं, सेक्रेटरी जनरल हैं मजलिस वहदत अल मुस्लिमीन के। खुश आमदेद आपको। और नाज़रीन, लाहौर से हमें ज्वाइन कर रहे हैं पाकिस्तान मुस्लिम लीग के रहनुमा जनाब राना सनाउल्लाह साहब, जो सबका इंटीरियर मिनिस्टर भी रह चुके हैं। पाकिस्तान तहरीक इंसाफ से हमें ज्वाइन करेंगे एजाज चौधरी साहब। लेकिन सबसे पहले, इससे पहले कि हम डिस्कशन का आगाज़ करें, मैं एक फैक्ट शीट आपके सामने रखूँ ताकि कुछ वाकयात का एक बैकग्राउंड, एक कॉन्टेक्स्ट जो है वो आपके सामने आ जाए। यूँ तो हूती कबाइल की जो बगावत है वो यमन में 2004 से चल रही है, लेकिन जैसे आप स्क्रीन में देखते हैं कि जनवरी 2011 में हुकूमत मुखालिफ मुजाहिरों का आगाज हुआ और हूती कबाइल जो हैं उन्होंने सना की तरफ एक पेशकदमी की। ये वो ज़माना है जब पूरे मशरक़ वुस्ता में एक अरब स्प्रिंग की सूरत हाल थी। दूसरा इम्पोर्टेंट मैं समझता हूँ स्टेप वो है जब फरवरी 2012 में इन मुजाहरों के बाद GCC गल्फ कोऑपरेशन काउंसिल ने उस वक्त के जो सदर थे अब्दुल्ला साले, उनको मजबूर किया कि उतर जाएं, और जो वाइस प्रेसिडेंट थे उन्हें, इसे कहते हैं जो मंसूर अल हादी हैं, उन्हें एक इंटरिम प्रेसिडेंट के तौर पे वहाँ पे सेलेक्ट किया गया। सितंबर 2014 में जो सबसे इम्पोर्टेंट वाक़या है कि हूती कबाइल ने सना दारुल खिलाफे पे कब्जा कर लिया और उसकी थोड़ी देर के बाद ही तकरीबन जो सदर थे इंटरिम हादी मंसूर, उनको उन्होंने हिरासत में ले लिया। वो उनके प्रेसिडेंशियल पैलेस में एक तरह से वहाँ पर वो प्रिजन में थे। फिर प्रेसिडेंशियल पैलेस जो है जनवरी 2015 में, 22 जनवरी 2015 को हादी मंसूर और उनकी काबीना ने पहले इस्तीफा दिया, ये इंपॉर्टेंट बात है समझने वाली, पहले इस्तीफा दिया और फिर 22 फरवरी 2015 को उन्होंने अपना इस्तीफा वापस लिया। उसके बाद वो वहाँ से निकल के एदन चले गए, किसी तरह से वो वहाँ से फरार हुए और फिर मार्च की 25 तारीख को ये बात दुनिया के सामने आई कि वो एदन से निकल के वो जो है वो फरार करके रियाद यानी सऊदी अरब जो हैं वो जा चुके हैं। और उसके बाद 26 तारीख को, मार्च को, सऊदी अरब और इजिप्ट जो हैं उन्होंने एक ग्रैंड ऑपरेशन का, जिसको ऑपरेशन डिसाइसिव स्टॉर्म, यानी जिस तरह से ऑपरेशन डेजर्ट स्टॉर्म था जो अमेरिका ने इराक के खिलाफ किया था, उसी तरह से ऑपरेशन डिसाइसिव स्टॉर्म जो है उसका उन्होंने आगाज़ किया। और ये वो पॉइंट है जिसके बाद से पाकिस्तान जो है वो सूरत हाल में हमें इन्वॉल्व नज़र आता है, और वज़ीर आज़म नवाज शरीफ और आसिफ अली जरदारी ने सऊदी अरब की ऑपरेशन का हमायत किया। मैं आपको ये भी बताता चला जाऊँ नाज़रीन कि इस वक्त पाकिस्तान में तो नहीं, लेकिन बैनुल अक़वामी मीडिया बारहा ये कह रहा है, वो ये दावा करता है कि पाकिस्तान की ग्रैंड की जो लैंड फोर्सेस हैं उन्हें सऊदी अरब भेजा जा रहा है और ये प्रोसेस जो है वो शुरू हो चुका है। तहम हुकूमत पाकिस्तान की तरफ से, ISPR की तरफ से, फॉरेन ऑफिस की तरफ से अभी तक इसकी कोई कॉन्फर्मेशन नहीं हुई। मैं आपको याद दिलाऊंगा कि पाकिस्तान के, जैसा कि आपने इंट्रोडक्शन में इस प्रोग्राम के देखा, कि पाकिस्तान के डिफेंस मिनिस्टर ख्वाजा आसिफ साहब एक से ज़्यादा दफ़ा ये कह चुके हैं कि यमन में फौज भिजवाने का कोई फैसला नहीं हुआ और हुकूमत पाकिस्तान का असूली मौकफ यह है कि अगर सऊदी अरब की सरजमीन को कोई डायरेक्ट खतरा होगा तो फिर हम उसका दिफा करेंगे, ये दिफा करने पर मजबूर होंगे। लेकिन ये बार बार कहा जा रहा है कि हम यमन के अंदर किसी मिलिट्री ऑपरेशन का हिस्सा नहीं होंगे। यहीं से हम डिस्कशन का आगाज़ करते हैं और अगर राणा सनाउल्लाह साहब मेरे साथ हैं तो मैं राणा सनाउल्लाह साहब की तरफ चलता हूँ। जी राणा साहब अस्सलाम वालेकुम।
जी वालेकुम सलाम।
राणा साहब ये जो हम सुन रहे हैं मसलसल इस वक्त इंटरनेशनल मीडिया एक ब्रेक कर रहा है कि पाकिस्तानी ग्राउंड फोर्सेस को सऊदी अरब भेजा जा रहा है, यानी कुछ तो पाकिस्तानी ग्राउंड फोर्सेस जो हैं समझे एक डिवीजन 10 या 15-12 हज़ार तो सऊदी अरब की सरजमीन पे मौजूद है लेकिन मजीद ट्रूप्स को सऊदी अरब भेजा जा रहा है, क्या आप इसे कन्फर्म कर सकते हैं?
देखिए मेरा ख्याल है कि इस बारे में जो है वो फॉरेन मिनिस्ट्री के जो स्पोक्समैन हैं उन्होंने भी बड़ा कैटेगोरिकल जो है वो स्टेटमेंट दिया है। उसके बाद वज़ीर दिफा ख्वाजा आसफ साहब ने ऑन द फ्लोर ऑफ द हाउस जो है वो एक बात कही है। प्राइम मिनिस्टर साहब की तरफ से भी जो है वो उनके तर्जमान ने इस सिलसिले में बात की है। तो मैं समझता हूँ कि ये इतना हसास मामला है और इसकी जो रिपरकशंस हैं वो इतनी ज़्यादा जो है वो सीरियस हो सकती हैं, तो इसलिए हमारे मीडिया को भी चाहिए, हमें भी चाहिए और इंटरनेशनल मीडिया को भी इस बात की रिस्पेक्ट करनी चाहिए।
अगर अगर ट्रूप्स जा रहे हैं राणा साहब और सारी दुनिया कह रही है कि जा रहे हैं और दो दिन के बाद तो
सारी
पता
सारी दुनिया
चुके हैं।
देखें बात यह है कि सारी दुनिया जो है वो अगर कोई वेस्टेड इंटरेस्ट के तहत कोई बात कर रहा है तो हमें जो गवर्नमेंट की स्टेटमेंट ऑन द फ्लोर ऑफ द हाउस है तो उसे मैं समझता हूं कि जो लोग
लेकिन दुनिया से ये बात कह रहे हैं तो नहीं है कि ट्रूप्स नहीं भेजे जाएंगे या ट्रूप्स नहीं जाएंगे। गवर्नमेंट की स्टेटमेंट तो ये है ख्वाजा आसिफ साहब की कि हम सऊदी अरब का ही दिफा करेंगे, हम यमन के ऑपरेशन में शामिल नहीं होंगे, यमन के अंदर होने वाले ऑपरेशन में शामिल नहीं होंगे। लेकिन
इससे बड़ा वाज़ेह हो गया,
आप कहते हैं कि नहीं भेजे,
इससे बड़ा वाज़ेह हो गया कि सऊदी अरब की जो जो इंटरनल या उनकी जो टेरिटोरियल जो उनकी इंटेग्रिटी है या उनकी जो अपना सरहद है उसके दिफा के लिए पाकिस्तान की फोर्सेज जो हैं वो सऊदी अरब जा सकती हैं, सऊदी अरब के अंदर मौजूद हो सकती हैं, लेकिन वो किसी किस्म का ऑपरेशन जो सऊदी अरब की सरहदों से बाहर हो रहा है उसमें किसी तौर पर भी जो है वो मुलव्वस नहीं होंगी। तो ये मैं समझता हूँ कि ये बड़ी वाज़ेह अच्छा, बात है, इसमें कोई अभाम पैदा करने
आपका आपका बड़ा वाशगाफ और क्लियर मौकफ आपका पीएमएलएन का गवर्नमेंट का आ गया। जरा राजा नासिर अब्बास साहब कुछ मिलकर आते हैं। राजा साहब राणा साहब का जो मौकफ है इसमें आप इस पे आप क्या है तराज़ है?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। देखिए पाकिस्तान एक एटमी मुल्क है, जहान इस्लाम का वाहिद एटमी मुल्क है, बहुत बड़ा मुल्क है और पाकिस्तान का जो रोल है वो मुनसिफाना होना चाहिए, आदिलाना होना चाहिए और एक ऐसा रोल होना चाहिए जिससे
मैं करता हूँ
नहीं, इससे जहान इस्लाम के अंदर एक बेहतरी पैदा हो और जो जहान इस्लाम के ममालक के अंदर जो जंगें और लड़ाइयाँ कत्ल वगैरह गरी हो रही उसका रास्ता रोका जा सके। देखिए इस वक्त वहाँ पर सऊदी अरब ने अटैक किया है, जहरियत की है, वहाँ के अवाम को मार रहे हैं, वहाँ के कैंप्स पर अटैक हो रहे हैं, वहाँ के अस्पतालों पर हमले हो रहे हैं, वहाँ के इंफ्रास्ट्रक्चर तबाह हो रहा है, वहाँ के फौजी मराकज़ तबाह हो रहे हैं।
इल्ज़ाम है ना कि ईरान ने एक ऐसी सूरत हाल पैदा की है हूतीस को सपोर्ट करके और ईरान उनको कोवर्ट सपोर्ट करता है, मिलिट्री सपोर्ट करता है, फाइनेंशियल हेल्प देता है और सऊदी अरब को डिस्टेबलाइज करने की कोशिश है।
मेरे ख्याल में होना ही चाहिए, देखिए जंग लड़ने के बाद भी डायलाग होता है, बातचीत होती है, कम अज कम इसको आजमाया जाना चाहिए था। पाकिस्तान को ये रोल प्ले करना चाहिए कि हम वहाँ जाएँ इस खित्ते के अंदर जाके अमन के लिए काम करें। अब आप कहते हैं जी कि सऊदी अरब ने वहां पर अटैक शुरू कर दिया है, यमन उसकी स्ट्रेटेजिक डेप्थ है।
लेकिन मैं तो कह रहा हूं कि सऊदी अरब को खतरा है,
जैसे हमारी स्ट्रेटेजिक डेप्थ अफगानिस्तान था, हम उसमें इन्वॉल्व हुए और आज तक हम उसे भुगत रहे हैं। हम सयाह ममालिक के दरमियान इख्तलाफात भी हो सकते हैं, मुश्किल हो सकती हैं, वहां पर जैसे पहले मुजाकरात हो रहे थे, मुझे इल्म है कि अंसारुल्लाह का वफद जो था जब मलिक अब्दुल्ला साहब फौत हुए तो उस दिन उन दिनों में वो रियाज में मौजूद था, इनके आपस में डायलॉग चल रहे थे, बातचीत चल रही थी। हम सयाह ममालिक को जहान इस्लाम को यमनियों के दरमियान डायलॉग की बात करनी चाहिए थी, इनको बिठाना चाहिए।
अच्छा लेकिन ये भी तो लेकिन राज साहब ये भी एक हकीकत है कि हमास हो या हिजबुल्ला हो या इराक हो या सीरिया हो मुल्क शाम हो, जगह जगह ईरान मुख्तलिफ किस्म की जो मिलिशियाज हैं उनको सपोर्ट करता है और उसको एक मशरक वस्ता में डिस्टेबलाइज।
हमास फ्रीडम फाइटर है, फलस्तीन की जो गास्तबाना कब्जा है इसराइल, उसके खिलाफ लड़ रहे हैं। हिजबुल्ला इसराइल के खिलाफ लड़ रही थी जिसने लुबनान पर कब्जा किया हुआ था, उनके टेरिटरी पर कब्जा किया हुआ था। मैं यहाँ ईरान को डिफेंड करने नहीं बैठा हूँ, हम एज ए पाकिस्तानी देखते हैं कि क्या हमें इस जुल्म के खिलाफ खामोश रहना चाहिए। हमें मुनसफाना रवैया अपनाएंगे तो फिर हम यमनियों को भी बिठा सकेंगे, हम दूसरों को भी बिठा सकेंगे और मसालत की तरफ ले जा सकेंगे। अगर हम एक पार्टी बनेंगे, तरफ बनेंगे, तो फिर हम वो रोल जो एटमी ताकत को जिम्मेदाराना रोल प्ले करना चाहिए, हम नहीं कर सकते।
मैं जरा पीटीआई का मौकफ ले लूं। इजाज़ चौधरी साहब, पाकिस्तान तहरीक इंसाफ को हुकूमत के मौकफ पे क्या एतराज है, उसकी पोजिशनिंग पे?
बहुत शुक्रिया डॉक्टर मुईद साहब। पहली बात तो यह कि यह कोई मामूली नौयत का मसला नहीं है। ऐसे तमाम मसाइल के ऊपर तमाम ममालिक के अंदर पार्लियामेंट एक ऐसा फोरम होती है कि जिसके ऊपर खुले अंदाज में बहस की जाती है और फिर जाकर आप कोई किसी नुक्ते पर पहुँचते हैं कि आपको किसी ऐसी चीज़ में दाखिल होना चाहिए या नहीं होना चाहिए। मैं आपसे अर्ज करता हूँ कि 1992 में जब अमेरिका तुर्की के पास आया कि वो इस रास्ते से इराक में दाखिल होना चाहता है, तो उस वक्त तुर्की गवर्नमेंट ने यह कहा कि हम अपनी पार्लियामेंट के पास जाएंगे और उससे जाकर बात करेंगे। एक तो मेरा ख्याल है कि
2003 में, सर 2003 में
माफ कीजिए, चुनाचे मैं ये अर्ज करना चाहता हूं कि पहला यह काम है जो हुकूमत ने नहीं किया है। दूसरा, हुकूमत ने आगाज में कुछ ऐसे बयान दिए जिससे यह शक गुजरा कि जैसे मियां नवाज शरीफ साहब कुछ बातें तय कर चुके हैं और उसके मुताबिक आगे चल पड़े हैं। तीसरा, आज जो आखिरी बात आई है वो ये है कि आला इख्तियारात के साथ ख्वाजा आसिफ साहब की सरबराई में एक वफ्द जा रहा है, यानी इख्तियारात भी दे दिए गए हैं। अमलन सूरत हाल ये है कि जरा इसे लार्जर पिक्चर में देखिए, यानी जो इस्तेमार है दुनिया के अंदर, मैं वाज़ेह तौर पर अमरीका का नाम लेता हूँ, उसने मुसलमानों के इन तमाम ममालिक के अंदर गुज़श्ता दो दहाइयों में मुसलमानों को आपस में लड़वा कर तो ईंट से ईंट बजा दी है। यानी वही वाकया कि वेपन्स ऑफ मास डिस्ट्रक्शन जो थे वो ढूंढने के लिए गए।
इजाज़ साहब, मैं जरा एक ब्रेक ले लूं, मैं चाहूंगा ब्रेक के
बाद सनाउल्लाह
साहब आपके आपके आर्गुमेंट का जवाब भी दे दें। मुझे एक ब्रेक ले लेने दीजिए नाज़रीन, फिर वापस आते हैं इजाज़ साहब की तरफ और पुराना सनाउल्लाह साहब की तरफ चलते हैं। आपसे ब्रेक, नाज़रीन वेलकम बैक। हम बात कर रहे हैं यमन में पैदा होने वाली सूरत हाल पर, पाकिस्तान का रद्द अमल किस हद तक मुनासिब रहा, किस हद तक वाइज है, किस हद तक गैर दानिशमंदाना है। और मैं चाहूँगा कि इजाज़ चौधरी साहब अपना आर्गुमेंट मुकम्मल करें, फिर हम जाएंगे राना सनाउल्लाह साहब से उनका जवाब देने के लिए। जी इजाज़ साहब
जी, शुक्रिया। मैं ये अर्ज कर रहा था कि आप इसे ज़रा वसी तनाजुर में देखें तो आपको यह नज़र आएगा कि अमरीका ने पूरे खत्े के अंदर तबाही मचा दी है गुज़श्ता दो दहाइयों के अंदर या थोड़ा सा इससे ज़्यादा, और मुसलमानों को मुसलमानों से लड़वाया जा रहा है। और यानी उन्होंने इस मरतबा क्या किया है, जो रवायती तौर पे वो सऊदी अरब के साथ हमेशा रहा, इस वक्त वो दूसरी तरफ हमें नजर आ रहा है। अलबत्ता यानी सऊदी अरब के वजीर खारजा
नहीं, आपको आपको ऐसा लग रहा है कि अमरीकी इस्तेमार अब सऊदी अरब को एक ऐसी जंग में फंसाने लगा है? एक तरफ तो अमरीका का ईरान के साथ सुलह हो रही है, लगता है हो जाएगी, और दूसरी तरफ से सऊदी अरब और ये जो सुन्नी रिपब्लिक्स हैं इनको एक क्वागमायर में, एक दलदल में फंसाया जा रहा है। यानी अगर सऊदी अरब जा घुसेगा यमन के अंदर तो ऐसा फंस जाएगा वहां पे कि शायद कई बरस तक ये झगड़ा खत्म ना हो सके।
मेरा ख्याल है आपने बिल्कुल बात को समझ लिया और मुख्तसर कर दिया। और ये जो सारा अदन का और जहां पर ये कबायल हैं, ये सारा इलाका है, ये तेल से माला माल इलाका है, ये भी अपने जहन में रखिएगा। अब आ जाती है पाकिस्तान की पोजीशन। हम गुज़श्ता 30-35 बरस से एक ऐसी मुसीबत से दो चार हैं कि पहले हम अफगानिस्तान में सपोर्ट दे रहे थे कि हम सोवियत रूस को रोक के रखेंगे और यहाँ से हमें स्ट्रेटेजिक डेप्थ जो है वो मुयस्सर आएगी, उसका नतीजा भी हमने देख लिया। और उस वक्त दुनिया के 142 ममालिक आपकी इस पॉलिसी के पुश्त पे खड़े थे, और उसके बाद 9/11 और दुनिया तब्दील हो गई और हम जिस मुसीबत के अंदर इस वक्त गिरफ्तार हैं, मैं नहीं समझता फौज हमारी जिस तरह इस वक्त ज़र्ब अज़ब में और वॉर ऑन टेरर के ऊपर लगी हुई है, हम अफोर्ड कर सकें कि कोई अपने दोस्तों को मदद करें मिलिटेरली। मैं समझता हूँ मदद करनी चाहिए, सऊदी अरब हमारा तारीखी दोस्त है اور بڑے ہمارے ایمانی رشتے بھی وہاں پر مقامات مقدسہ کے ساتھ ہیں۔
اچھا لیکن ذرا یہاں اس چیز پہ آتے ہیں، یقیناً کرنی چاہیے، لیکن جو کچھ آپ نے کہا میں چاہتا ہوں کہ رانا ثناء اللہ کا اب تک اس پہ میں جواب لے لوں۔ رانا صاحب کیا کہیں گے آپ جو کچھ اعجاز کہہ رہے ہیں؟ اعجاز سوادی صاحب
دیکھیں، ڈاکٹر صاحب پی ٹی آئی کا اور عمران خان صاحب کا جو ہے وہ ہمیشہ آپ کے علم میں ہے کہ عجیب و غریب موقف رہا ہے ان کا، امریکہ کے حوالے سے اور پھر طالبان کے حوالے سے بھی ایک بڑا ہی عجیب و غریب جو ہے وہ موقف رہا،
جو کہ اب 16 دسمبر کے بعد چینج ہو گیا۔ عمران خان نے لیا ہے یہ لے رہے ہیں، اس میں عجیب و غریب کیا چیز ہے؟
عجیب و غریب اس میں چیز یہ ہے کہ اب دیکھیں سعودی عرب جو ہے، سعودی عرب اپنے فیصلے جو ہے وہ خود کرنے میں جو ہے وہ خود مختار ہے، وہ نہ تو عمران خان صاحب کی ڈکٹیشن لے گا اور نہ ہی کسی اور کی لے گا۔ اسی طرح سے اب ہمارے پاس کیا ثبوت ہیں کہ ہم یہ کہیں کہ جی یہ سعودی عرب کو امریکہ وہاں پہ پھنسا رہا ہے، اور ہمارے پاس اس بات کا کیا ثبوت ہے کہ ایران جو ہے وہ وہاں پہ جو ہے وہ حوثی قبائل جو ہیں ان کی مدد کر رہا ہے، یا وہاں پہ منصور الہادی کا موقف جو ہے وہ کس حد تک درست ہے یا نہیں ہے؟ ہم اس سارے معاملے کو پارلیمنٹ میں لا کے کیوں ڈسکس کرنا چاہتے ہیں، اور یا ہم اس معاملے کو جو ہے وہ اس انداز سے کیوں جو ہے وہ
کہہ رہے ہیں کہ سعودی عرب تو خود مختار ہے لیکن پاکستان خود مختار نہیں ہے؟
پاکستان بالکل خود مختار ہے، اور پاکستان کی ایک سٹیٹڈ پالیسی ہے کہ سعودی عرب جو ہے اس کی نظریاتی اور جو اس کی سرحدوں کی حفاظت ہے اس کو اگر خطرہ ہوگا تو بالکل پاکستان اس کی مدد کو جائے گا، پاکستان یہ سمجھے گا کہ اس کا یہ فرض ہے کہ وہ جو سرزمین حرمین شریفین ہے اس کی جو ہے وہ مدد کرے۔ اس کی وجہ کہ جب آپ ایٹمی دھماکہ کرتے ہیں اور ایٹمی قوت بنتے ہیں پوری دنیا جو ہے وہ آپ کا بائیک آٹ کرتی ہے، تو اس وقت آپ خواہش بھی رکھتے ہیں اور ایسا ہوتا بھی ہے کہ سعودی عرب جو ہے وہ پوری دنیا کے برعکس آپ کے ساتھ آگے کھڑا ہوتا ہے اور آپ کو جو ہے وہ مالی طور پہ اور دوسری طرح سے جو وہ مدد کرتا ہے۔ میں سمجھتا ہوں کہ یہ پالیسی جو ہماری سعودی عرب سے متعلق ہے
یہی پالیسی، اس پہ ذرا اجاز چودھری صاحب کا اجاز
میں بات مکمل کر لوں کہ یہ ہمارا جو موقف ہے سعودی عرب کی نظریاتی اور سرحدوں کی حفاظت کے متعلق، اس کی جو ٹیریٹوریل جوریسڈکشن ہے، یہی موقف ہمارا ایران کے متعلق بھی ہے۔ ایران بھی ہمارا ہمسایہ ملک ہے اور ہمارا ایک بھائی ہے، اگر کل کو خدا نہ خواستہ ایران کو ایسی تھریٹ ہوتی ہے تو ایران کے ساتھ بھی ہم کھڑے ہوں گے، ترکی کے ساتھ بھی ہم کھڑے ہوں گے۔
دیکھیے ڈاکٹر صاحب، یہ جو اس وقت امریکہ کی پوزیشن ہے سعودیہ کے حوالے سے اور ایران کے بارے میں، یہ دنیا جانتی ہے، جانے نہ جانے، گل ہی نہ جانے باغ تو سارا جانے ہے، دنیا ساری کو پتا ہے کہ اس وقت امریکی استعمار کیا کھیل کھیل رہا ہے۔ لیکن میں آپ سے عرض کرتا ہوں، میں تو دودھ کا جلا ہوں، چھاچ کو بھی پھونک پھونک کے پیتا ہوں، مجھے اپنے پاکستان سے غرض ہے۔ دوسری بات، ایک ہے سعودی عرب کی ٹیریٹری، ایک ہے مقامات مقدسہ، یہ دونوں مختلف چیزیں ہیں۔ ہمیں جو بمبارڈمنٹ ہو رہی ہے اس کا حصہ نہیں بننا ہے یمن کے اندر، لیکن یہ میرے ایمان کا حصہ ہے کہ اگر مقامات مقدسہ کو کوئی خطرہ لاحق ہوگا تو ہم اپنی جان بھی قربان کر دیں گے۔ اس لیے میں یہ سمجھتا ہوں کہ دنیا کے سامنے اس نقطہ نظر کو واضح کرنا چاہیے۔ اور دوسری بات یہ کہ صرف جنگ ہی ایک حل نہیں ہوتا، ساتھ دینے کا دوسرا مطلب یہ بھی ہوتا ہے کہ آپ خطے میں اپنا رول ادا کریں، باقی مسلمان ملکوں کو ملائیں اور یہ کوشش کریں کہ اس جنگ کے ان جو شعلے ہیں ان کو آپ ٹھنڈا کر سکیں۔ اس لیے کہ 40 لاکھ مسلمان اس خطے کے، ڈاکٹر صاحب ایک فکرہ مجھے مکمل کر، 40 لاکھ مسلمان اس خطے کے اندر موجود ہیں، آپ 3000 کا انخلا نہیں کروا پا رہے، ان کے بارے میں کیا سوچ رکھا ہے آپ نے؟ اس لیے ہمیں بہت ہی محتاط رویہ اختیار کرنا چاہیے اس جنگ میں داخل ہونے سے پہلے۔
رات صاحب، یہ جو ایک بڑا پیچیدہ سا ایشو ہے کہ لوگ کہتے ہیں کہ جی اگر پاکستان نے یہ پوزیشن لی ہے فورن پالیسی کی، آخر ملکوں کو فورن پالیسی پوزیشن لینی پڑتی ہے، لیکن یہ جو ہے کہ جی پاکستان میں چونکہ سنی بھی ہیں اور شیعہ بھی ہیں تو یہاں پہ ایک تفرقہ مچ جائے گا اس کے نتیجے میں، یہ بات بھی تو غیر مناسب ہے، اس سے آپ ایگری کریں گے کہ یہ بات بھی غیر مناسب؟
دیکھیے ملکوں کی فارن پالیسیز وہ ہونی چاہیے جو ان کے اپنے ملک کے انٹرسٹ کے مطابق ہونی چاہیے،
یہ نہیں ہے
اس پاکستان،
یہ نہیں ہے جو رانا صاحب نے ایکسپلین کیا کہ ہمیں جانا ہے سعودی عرب کے ڈیفنس کے۔
دیکھیے میں کہتا ہوں کہ وہ پالیسی ہونی چاہیے جو ہمارے عوام کے فائدے میں ہو، ہمارے عوام کے حق میں ہو، ہمارے ملک کے حق میں ہو۔ ہم نے اس سے پہلے ایک فارن پالیسی افغانستان کے بارے میں بنائی تھی، وہاں پر ہم نے طالبان کو سپورٹ کیا، انہوں نے بے گناہوں کو وہاں قتل کیا، وہاں نے تشیعوں کو قتل کیا, ان کو مارا انہوں نے وہاں پر, اور اس کا ہم نے دیکھا رزلٹ کہ وہاں جو دیہادی تھے جو ٹریننگ لیتے تھے پاکستان میں آ کے, انہوں نے پھر اہل تشیعوں کو پاکستان میں مارا, ان کو ذبح کیا, ان کو بسوں سے اتار کے مارا, ان کا جینوسائڈ کیا, قتل عام کیا, اور پاکستان میں فرقہ واریت پھیلانے کی کوشش کی. الحمدللہ پاکستان کے شیعہ سنی وائز تھے جو اس کا شکار نہیں ہوئے, لیکن آج تک ہم اس کی چیزوں کو دیکھ رہے ہیں. اسی طرح سے یمن کے حوالے سے جو ہماری پالیسی ہونی چاہیے, دو چیزیں ہونی چاہیے, میں اجاز چودھری صاحب کی اس بات کی تائید کروں گا. ایک ہے حرمین شریفین, حرمین شریفین سے کسی کو خطرہ نہیں ہے, وہاں پر کو سارے مسلمان وہاں حج کرتے ہیں, عمرہ کرتے ہیں, زیارت کرتے ہیں. اگر خطرہ ہے تو داعش سے خطرہ ہے. آپ کو پتا ہونا چاہیے کہ داعش کون لوگ ہیں, یہ وہی لوگ ہیں جنہوں نے ایک زمانے میں چند سال پہلے خانہ کعبہ پر قبضہ کیا تھا, یہ وہی آئیڈیالوجی ہے, ان سے خطرہ ہے.
یمنی تھے
وہ, داعش کے لوگ تھے, داعش تو ایک آئیڈیالوجی ہے, انہوں نے قبضہ کیا تھا خانہ کعبہ کے اوپر. اب یمن کے اندر ان لوگوں پر جارحیت تو ہو رہی ہے نا, ہمیں کیا بین الاقوامی قوانین اجازت دیتے ہیں کہ ہم وہاں پر حملہ کریں, ان کو ماریں, قتل و غارت گری کریں, کہ ہماری مرضی کے خلاف لوگ وہاں آ گئے ہیں, وہ لوگ ہیں جو ہمارے ساتھ میچ نہیں کرتے. اس جارحیت کو اگر ہم سپورٹ کریں گے, ہم پھر بھی ایک ایٹمی طاقت کا رول نہیں پلے کر سکتے. جہان اسلام میں پاکستان واحد ایٹمی طاقت ہے, ہم ایسا رول پلے کریں کہ جس سے یمن کے بھی لوگ وہاں آگے بیٹھ سکیں, اور یہ جتنے بھی متحارب ہیں, مہم یہ ہے کہ یمن کے لوگوں کو اکٹھا بٹھانا ہے ہم نے.
اچھا ایک ناظرین ایک بریک لیتے ہیں, بریک کے بعد یہ سوال اٹھاتے ہیں کہ پاکستان جو مسلم دنیا کی واحد جوہری طاقت ہے, نیوکلیئر پاور ہے, کیا اس کو کسی الائنس کا حصہ بننا چاہیے یا اس سے الگ کھڑے ہو کے باقی مسلم دنیا کو ساتھ لے کے اس مسئلے کا تصفیہ اور حل نکالنے کی کوشش کرنی چاہیے, جس کا مطلب ہے ایران, ترکی, سعودی عرب, سب کو ساتھ لے کے چلنا اور ایک لیڈرشپ پرووائڈ کرنا, اور پھر ان سینکڑوں پاکستانیوں کا کیا ہوگا جنہیں ابھی تک ہمیں گراؤنڈ سے ایویکویٹ کرنے سے پہلے ہی ہم نے ایک فورن پالیسی کی پوزیشن جو ہے اس کانفلکٹ کے اختیار کر لی. اس پہ بھی بات کرتے ہیں. ناظرین ویلکم بیک. رانا صاحب ایک سوال اور بھی تھوڑا سا مشکل سا ہے سر, وہ یہ ہے کہ ایک پرنسپل جس طرح سے جیسے عمران خان نے کہا ہے اور بھی لوگ کہہ رہے ہیں کہ یہاں پر یونائٹڈ نیشن سیکیورٹی کاؤنسل یعنی سلامتی کاؤنسل کا بھی کوئی اپروول نہیں ہے. سعودی عرب اور چند عرب لیگ کے ممالک مل کر ایک ایسا ملک جس میں ایک بغاوت ہو گئی ہے, وہاں ایک تختہ الٹا جا چکا ہے, ایک نیا رجیم آ گیا ہے, صدر وہاں کے دھوڑ گئے ہیں, اس کے اوپر خطے کے ممالک اکٹھے ہو کے ایک حکومت کو نافذ کر رہے ہیں. یوکرین میں جب ایک موب پریزیڈنٹ کو دھوڑا دیتا ہے تو مغرب کہتا ہے کہ موب جو ہے وہ صحیح ہے, پریزیڈنٹ صحیح نہیں تھا. ایجپٹ کے اندر ہم دیکھتے ہیں کہ فوج آ جاتی ہے وہاں الیکٹڈ بڑی, آپ دیکھیں آپ کے لیے بڑا امپورٹنٹ ہے رانا صاحب سمجھنا کہ ایک انتہائی پاپولر مسلم برادرہڈ کی سلافیز کی حکومت ہوتی ہے, اسے وہاں کی فوج نکال دیتی ہے, امریکہ اور اسرائیل اور مغربی دنیا کہتے ہیں جی ٹھیک ہی ہو گیا ہے. اب یمن میں جب ایک بغاوت ہو جاتی ہے, وہاں کا رجیم بدل جاتا ہے, تو یہ ساری ممالک اکٹھے ہو کے حکومت کو بٹھا رہے, کل کو پاکستان میں کوئی ایسی تبدیلی آئے اور یہ سارے لوگ جو ہیں دنیا کے لوگ اکٹھے ہو کے کہیں کہ جناب اب ہم وہاں پر ایک حکومت بٹھانے لگے ہیں, ذرا یہ بھی دیکھنا ضروری نہیں ہے رانا صاحب؟
نہیں دیکھیں ڈاکٹر صاحب, بات یہ ہے کہ ہم یعنی ایک اصول جو ہے نا, اس اصول کا جو ہے وہ دو مختلف پہلو نہیں اس کے ہو سکتے. یعنی ایک طرف تو ہم یہ کہہ رہے ہیں کہ ہمیں اس جو ہے وہ یمن کی لڑائی میں اس کا حصہ نہیں بننا چاہیے, اور دوسری طرف جو ہے وہ ہم یہی کہہ رہے ہیں کہ جی ہم وہاں پہ جا کے اس بات کا تعین کریں کہ کیا سعودی عرب وہاں پہ جا رہے ہے, یا وہاں پہ ایران نے کوئی جارحیت کی ہے, یا وہاں پہ جو ان کی انٹرنل فورسز ہیں ان میں سے کون حق پہ ہے اور کون جو ہے وہ جا رہے ہے. یعنی ایک طرف ہم کہہ رہے ہیں کہ ہمیں ہمارا اس کے ساتھ کوئی سروکار نہیں ہونا چاہیے, اور دوسری طرف جو ہے وہ ہم یا ایران کو یا سعودی عرب کو یا یمن کے اندر جو فورسز ہیں ان کے متعلق کوئی فتویٰ دینے یا کوئی فیصلہ کرنے کی بات کر رہے ہیں.
اجاز چودھری صاحب نے فراج عباس نے آپ کا یہ نقطہ مان لیا ہے, آپ کا یہ نقطہ کہ پاکستان کو سعودی عرب کے ساتھ کھڑے ہونا چاہیے, اور اگر سعودی عرب کی سرزمین کو, دھرتی کو, وہاں کوئی خطرہ ہو, حرمین شریف
یہی حکومت کا موقف ہے, اسی کا حکومت نے اب تک اظہار کیا ہے کہ سعودی عرب کی اگر جو ہے انٹیگریٹی جو ہے یا اس کی جو ٹیریٹوریل جو ہے,
لیکن رانا صاحب اس چیز
کو اگر کوئی خطرہ ہوگا تو ہم اس کے ساتھ کھڑے ہوں گے. یہ بات ہم ایران کے متعلق بھی کہہ سکتے ہیں, یہ بات ہم ترکی کے متعلق بھی کہہ سکتے ہیں, اور ہمیں کہنی بھی چاہیے.
رانا صاحب میرا ایک سوال ہے رانا صاحب
جی,
کہ ابھی آج پانچواں دن ہے وہاں حملے ہو رہے ہیں, انہوں نے تو حملہ نہیں کیا تھا سعودی عرب کے اوپر, اب اگر جوابی کاروائی وہ کرتے ہیں, پی آپ ہم پر کیوں ہمیں مار رہے ہو,
کیوں ہمارے پر اٹیک کر رہے ہیں؟ ہمارے اسپتال، ہمارے سکول، ہمارے بچے، عورتیں، ہمارے فوج، ہمارے ایئرپورٹ، ہر چیز کو تباہ کر رہے ہیں۔ اگر وہ جوابی کارروائی کرتے ہیں پھر ہم سعودی عرب کی سپورٹ کریں گے اس میں؟
نہیں، لیکن راجہ صاحب اس بات کا پھر فیصلہ ہم کیسے کریں گے جس طرح سے آپ نے ایک یک طرفہ موقف لے لیا کہ جی وہاں پہ سعودی عرب جو ہے وہ جارے ہے، اور وہاں پہ یہ آپ نے کہا کہ وہ بم مار رہا ہے، عورتوں کو مار رہا ہے، یعنی یہ بات جو ہے پھر اس کا فیصلہ تو پھر ہم اس معاملے میں داخل ہو کے کریں گے نا، تو ہمیں اس معاملے میں داخل نہیں ہونا چاہیے۔ ہمارا اگر واسطہ ہے تو ہمارا
واسطہ سعودی عرب کے دفاع میں انٹرسٹڈ ہیں، سعودی عرب کے ساتھ کھڑے ہیں، ہمیں یہ سوال نہیں اٹھانا چاہیے کہ سعودی عرب یمن میں کیا کر رہا ہے، ہمیں اس طرح سے نہیں دیکھنا چاہیے، ہمیں یہ ججمنٹ کرنے والے ہم ہیں نہیں۔
میں ڈاکٹر صاحب، میرا ذرا تھوڑا مختلف ہے، آپ نے وقفے سے پہلے ایک بہت ہی اہم بات کہی اور وہ ذرا پھر اب پیش نظر نہیں ہے، پاکستان واحد اسلامی نیوکلیئر پاور ہے، اس کو آپ اپنے پیش نظر رکھیے، اور پھر یہ دیکھیے کہ جو مسلمان ملکوں کے اندر ہم انہیں متحد کر کے اور اکٹھا کر کے کوئی رول ادا کر سکتے ہیں خطے کے، ان ممالک کا آپ نے بھی نام لیا ہے۔ میں کہتا ہوں سعودی عرب ہمارا دوست ہے تو ایران ہمارا ہمسایہ ہے، ہمیں یمن بھی مسلمان ملک ہے، ہمیں کوئی ایسا رول اختیار کرنا چاہیے۔ یہ کون کہہ رہا ہے کہ سعودی عرب جا رہے ہیں؟ میں تو ابھی اس بات کی طرف جا ہی نہیں رہا، میں تو پاکستان کے رول کو متعین کر رہا ہوں کہ پاکستان کا رول ایسا ہونا چاہیے کہ آگ کے ان شولوں کو ٹھنڈا کیا جائے، اور ہم یہ بتائیں کہ ہم بہت پھنسے ہوئے ہیں، عالمی برادری مسلمان دنیا کے بارے میں کوئی اچھی رائے نہیں رکھتی ہے، اور ہم ثابت شدہ لوگ کہتے ہیں کہ یہ دہشت گرد ہیں، یہ ساری سرزمینیں جتنے ممالک ہیں یہ نرسریز ہیں دہشت گردوں کی، داعش تو امریکہ اور یورپ سے آئی ہے۔ اس لیے میں سمجھتا ہوں کہ ہمارا بہت ہی ہو سکتا ہے رول، ہمیں عالمی برادری کو اپنے سفارتی محاذ کے اوپر بتانا چاہیے کہ یہ جنگ پاکستان کے حق میں بھی نہیں ہے، سعودی عرب کے حق میں بھی نہیں ہے، ایران کے حق میں بھی نہیں ہے، جو جس کی ٹیریٹری ہے اسی کے پاس رہنی چاہیے۔
اور اگر دیکھیں نا، میں آپ سے عرض کرتا ہوں پاکستان کا
اگر کوئی بغاوت ہوئی ہے کسی ملک کے اندر تو اس میں دوسرے ممالک کو داخل ہونے کا کہاں سے سرٹیفکیٹ مل گیا، چاہے وہ ایران ہو چاہے سعودی عرب ہو، میں یہ بات کسی ایک کے لیے نہیں کہہ رہا، لیکن قطعی طور پہ اس بات کو اس سے آپ انٹرمینگل نہ کیجئے گا کہ اگر مکہ معظمہ اور مدینہ تو نبی صلی اللہ علیہ وسلم کے اوپر کوئی مسئلہ آئے گا تو یہ ہمارے ایمانیات کا مسئلہ ہے، اس کے اوپر کوئی دو آرا نہیں ہوں گی، اس پہ جتنی بھی جانیں قربان کی جا سکتی کی جائیں گی، لیکن میں کہتا ہوں کہ اس آگ کو ٹھنڈا ہونا چاہیے۔
یہ بات درست ہے کہ پاکستان کا لیڈنگ رول ہونا چاہیے، پاکستان کو کسی پارٹی کی طرف نہیں بننا چاہیے تاکہ پاکستان وہ بڑا رول پلے کر سکے، لیکن میں سارا دن میڈیا دیکھتا رہا ہوں، کل بھی پڑھتا رہا ہوں، آپ بھی دیکھتے ہیں، انگلش میڈیا ہے، عرب میڈیا ہے، سارا دیکھتے ہیں، آج بھی آپ کے بھی ٹی وی چینل دکھا رہے تھے کہ وہاں پر پناہ گزینوں کے کیمپ پر اٹیک ہوا، 45 کے قریب مارے گئے، 250 کے قریب زخمی ہو گئے، اسپتالوں پر اٹیک ہو رہے ہیں۔ بالآخر یہ جب ایک ملک کے ایئر فورس اٹیک کرتی ہے وہاں پر اس نام پر کہ وہاں بغاوت ہو گئی ہے، وہ صحیح ہوئی ہے یا غلط ہوئی ہے ہم اس کو نہیں لیجیٹیمائز کرتے، وہاں پر بغاوت ہوئی ہے، وہاں کی اکثریت اٹھ کھڑی ہوئی ہے اور انہوں نے اس کو گرا دیا ہے، ایک وہاں کے وہ قانونی اور شرعی پریزیڈنٹ بھی تھا، مان لیتے ہیں ہم سارا کچھ، کیا اس کے نتیجے میں جو بمباری ہو رہی ہے وہاں لوگ مر رہے ہیں، آپ کے میڈیا کے چینل بھی دکھا رہے ہیں، وہاں ٹکر چل رہے ہیں، کیا یہ خواتین بچے لوگ مارے جو وہ کہہ رہے ہیں ہم مار رہے ہیں، پانچواں دن اگر اٹیکس ہو رہے ہیں، کیا یہ جارحیت ہے یا نہیں ہے؟
ٹھیک،
اور اگر ہم اس کو اجازت دیں گے، یہ ایک بدعت ہے، صحیح نہیں ہے، اگر ہم اس کو اجازت دیں گے کل ہمارے ملک پر بھی کوئی اٹیک کر سکتا ہے؟
بالکل
کہہ سکتا ہے کہ یہاں پر فوج ٹیک اوور کیا ہے۔
رانا صاحب مجھے جوائن کرنے کا بہت شکریہ، رانا ثناء اللہ صاحب کا بھی بہت شکریہ، اعجاز چوہدری صاحب کا بھی بہت شکریہ، چیزیں تو بہت سی ہیں، سوال بھی بہت سے ہیں، اور ایک چیز پہ، ایک جملے پہ ہم اس کا اختتام کر سکتے ہیں کہ پاکستان نے وہ بڑا رول غالباً نہیں لے سکا جو اس کو لینا چاہیے تھا مسلم دنیا کی واحد جوہری طاقت کی حیثیت سے، لیکن ایک اور بہت بڑا مسئلہ ہمیں یہ نظر آتا ہے کہ پاکستان کی حکومت نے جلدی میں فورن پالیسی پوزیشن تو لے لی، لیکن اس سے پہلے یمن میں، ملک یمن میں سینکڑوں ہزاروں پاکستانیوں کو ایویکویٹ کرنے کا کوئی پلان نہیں بنایا تھا، ابھی بھی سنا میں، عدن میں، الملاکا میں سینکڑوں پاکستانی پروفیشنلز، میڈیکل ہیلتھ پروفیشنلز، وہ سب وہاں پہ پھنسے ہوئے ہیں، اور حکومت کو یہ سب سے بڑی ذمہ داری اس وقت حکومت پاکستان کی اور نواز شریف صاحب کی یہ ہے۔ कि इनको फौरी तौर पर इवैक्यूएट करें, और हम समझते हैं कि राणा साहब भी और तमाम लोग जो हैं वो इसके बारे में बड़े गौर से हुकूमत इसको बड़ा सीरियसली लेगी। नाज़रीन, वक्फे के बाद हम देखते हैं कि आज़ाद कश्मीर में जो पाकिस्तान तहरीक इंसाफ के बैरिस्टर सुल्तान महमूद ने इलेक्शन जीता है, आज़ाद कश्मीर की सियासत के लिए इसकी क्या अहमियत और सिग्निफिकेंस है, आफ्टर द ब्रेक। नाज़रीन, जैसा कि मैंने पहले कहा वक्फे से पहले कि गुज़िश्ता दिन आज़ाद कश्मीर के शहर मीरपुर आज़ाद कश्मीर में बैरिस्टर सुल्तान महमूद जिन्होंने पहले इस्तीफ़ा दिया, मैं साथ साथ कुछ हक़ जो हैं वो आपको स्क्रीन पे भी दिखाता चला जाता हूं कि बैरिस्टर सुल्तान महमूद जो हैं उन्होंने जब इस्तीफ़ा दिया उनकी सीट और उनकी नशस्त LA3 जो है वो खाली हुई। बैरिस्टर सुल्तान महमूद ने पाकिस्तान तहरीक इंसाफ को ज्वाइन कर लिया। ये बड़ी ही इम्पॉर्टेंट, बड़ी अहम मीरपुर की तारीख में एक सियासी जदोजहद हुई जहां पर आज़ाद कश्मीर के वज़ीर आज़म जो हैं अब्दुल मजीद साहब वो वहां जाके बैठ गए एक डेढ़ माह तक। इतना इम्पॉर्टेंट था आज़ाद कश्मीर की हुकूमत के लिए ये इंतखाब जो है जीतना। लेकिन जो इंतखाब के रिजल्ट आपके सामने आए हैं वो ये है कि तहरीक इंसाफ के बैरिस्टर सुल्तान जो है वो कामयाब हुए हैं तमाम तरह हुकूमत की आप समझने की कोशिश के बावजूद, और बावजूद इस चीज़ के कि नून लीग के अरशद गाजी साहब जो हैं वो पीपल्स पार्टी के जो उम्मीदवार हैं उनके हक में दस्तबरदार हो गए, और बैरिस्टर सुल्तान महमूद ने 15,000 से ज़्यादा वोट लिए हैं जैसा कि आप स्क्रीन पे देख सकते हैं, और पीपल्स पार्टी के चौधरी अशरफ ने 12,800 से ज़्यादा वोट लिए हैं। आज़ाद उम्मीदवार जनाब एजाज रजा साहब जो बड़े स्ट्रॉन्ग आज़ाद उम्मीदवार थे वहाँ पे और जो पीपल्स पार्टी को एक तरह से डैमेज कर रहे थे उन्होंने 2,858 जो वोट लिए हैं। आज़ाद कश्मीर की सियासत में यानी बैरिस्टर सुल्तान महमूद का तहरीक इंसाफ को ज्वाइन करना और पीपल्स पार्टी जो कि हुक्मरान जमात है और PMLN जो पाकिस्तान में हुक्मरान जमात है दोनों के कम्बाइंड कैंडिडेट को हराना खासे वोटों से, ये क्या पॉइंट आउट करता है आज़ाद कश्मीर की सियासत के हवाले से, इसके लिए आज हमने ज़हमत दी है सरदार अतीक अहमद खान साहब को जो खुद आज़ाद कश्मीर के सबका वज़ीर आज़म है, लेकिन उनकी पार्टी चूंकि कोई नुमाया इसमें कम्बैटेंट नहीं थी इस इलेक्शन में, हम समझते हैं कि आज हम सरदार अतीक साहब को एक सियासी एनालिस्ट के तौर पर, एक पोलिटिकल एनालिस्ट के तौर पर, पोलिटिकल एनालिस्ट पार एक्सलेंस के तौर पर इस्तेमाल करना चाहते हैं। सरदार साहब अस्सलाम वालेकुम। सरदार साहब, जैसा कि मैंने कहा कि हम चाहते हैं कि आपका एक सियासी तज्जिया लें कि ये जो बैटल है जिसमें पाकिस्तान तहरीक इंसाफ को सुल्तान बैरिस्टर सुल्तान महमूद ज्वाइन करते हैं और पीपल्स पार्टी और PMLN दोनों ही इकट्ठे होकर उनको हराने में नाकाम रहते हैं, इसकी मीरपुर की और आज़ाद कश्मीर की सियासत में क्या अहमियत है पाकिस्तान तहरीक इंसाफ को जहन में रखते हुए?
साहब, आपने बजा तौर पर कहा कि मुझे कोई इसका सियासी तजिया मैं करूँ तो मेरी गुजारिश ये होगी कि किसी दूसरे प्रोग्राम में सारी रियासत जम्मू कश्मीर के माजी हाल और मुस्तकबिल के हवाले से आज़ाद कश्मीर, गिलगित बल्तिस्तान, लद्दाख, श्रीनगर, जम्मू और ये डेवलपमेंट से इन पर भी बात होनी चाहिए। इस वक्त की जो सूरत हाल है इसमें इख्तसार के साथ मैं दो तीन बातें गुजारिश करना चाहता हूँ। एक तो ये कि बैरिस्टर सुल्तान महमूद साहब का जो इलेक्शन है इसको आप हारने जीतने के नुक्ता नज़र से भी ज़रूर देखिए, लेकिन ये मालूम करें कि रियासत जम्मू और कश्मीर में दो तीन किस्म का नज़रियाती वोट है। एक वोट का ताल्लुक नज़रिया इलाके पाकिस्तान से है, दूसरा तहरीक आज़ादी के हवाले से खुद मुख्तार कश्मीर का नज़रिया है, और सियासी और इंतखाबी नुक्ता नज़र से भुट्टोइज़्म है। आज़ाद कश्मीर में तहरीक इंसाफ हो या नूल नवाज लीग हो या कोई और हो रियासत से बाहर का, उसका कोई नज़रियाती वजूद वहाँ पर मौजूद नहीं है। बैरिस्टर सुल्तान महमूद साहब ज़ाती हैसियत में भी ये सीट कई बार ले चुके हैं, उनकी ख़ानदानी नशस्त है और उन्होंने ये सीट जो है माजी में जब इमरान खान साहब की इमदाद के बगैर लड़ी थी तो 18,000 वोट लिए थे, हमने 17,500 लिए थे, और वो 17,500 वाला मेरा कैंडिडेट चौधरी अशरफ जो है उनको पीपल्स पार्टी वाले उठा के ले गए, इसी अब इलेक्शन से आलमोस्ट बाहर हो गए और इलेक्शन से दो दिन पहले। तो ये जो उनका इलेक्शन हारने और जीतने का मामला है, इमरान खान साहब के जाने से वहाँ पर ख्याल ये था कि 2,000-4,000-10,000 वोटों में इजाफा होगा, उसमें कमी आ गई, इसलिए कि इमरान खान साहब ने किसी नए आदमी को ट्राई नहीं किया नए कश्मीर के नारे की वजह से। कश्मीर में देखिए एक आइडेंटिटी का बड़ा सीरियस,
लेकिन सरदार साहब दो चीजें आप कह रहे हैं जो मतजाद है। एक तरफ आप कह रहे हैं, एक तरफ आप इशारा कर रहे हैं कि आज़ाद कश्मीर की सियासत जो है उसमें बरादरियां और शख्सियात मैटर करती हैं, और बैरिस्टर सुल्तान महमूद हमेशा से एक मजबूत वहां पर मतलब कैंडिडेट थे, पहले भी इलेक्शन जीतते रहे, 5-6 दफा इलेक्शन जीत चुके हैं। दूसरी तरफ आप ये कह रहे हैं कि इमरान खान के जाने से फायदा नहीं हुआ, वो बात भी समझ आती है, लेकिन अगर किसी नामालूम शख्स को वहां पर पाकिस्तान तहरीक इंसाफ खड़ा करती तो फिर उसको तो कोई वोट ना पड़ते ना, मतलब इसी فارمولا سے جس فارمولا کی طرف آپ نے اشارہ کیا؟
جی میں یہ گزارش کر رہا ہوں کہ یہ ان کی اپنی ذاتی سیٹ ہے. عمران خان صاحب کا یا نواز علی کا اثر تب دکھائی دیتا کہ نواز علی کے پاس اس وقت 12 کے قریب ایم ایل ایز ہیں. وہ تمام کے تمام وہ لوگ ہیں جو میرے اپنے دستخطوں سے میرے مسلم خاص کے ٹکٹ پر دو مرتبہ اسمبلی میں رہے. بیرسٹر سلطان محمود صاحب ایک قداور شخصیت ہے, وہ خود بھی پہلے اسمبلی میں رہے. میرے کہنے کا مطلب یہ ہے کہ آزاد کشمیر کے اندر اس عمران خان صاحب کے جانے سے پہلے میساک جمہوریت کے نام پر ایسکرو اکاؤنٹس کھلے ہوئے ہیں جن میں پولیٹیکل ٹرانزیکشنز ہو رہی ہیں. آپ نے ارشد غازی صاحب کا نام بھی لیا کہ ان کو آخری وقت میں بٹھا دیا گیا میساک جمہوریت کے نام پر. یعنی سودا کراچی میں, سکھر میں, حیدرآباد میں کہیں بھی ہوتا ہے, قربانی کے لیے آزاد کشمیر کو, گلگت بلتستان کو بیچ میں لایا جاتا ہے تاکہ دونوں جماعتیں ایک دوسرے کو پروٹیکٹ کریں. اور پھر
اس کا کیا مطلب ہے سردار صاحب, جو آپ کہہ رہے ہیں ایسکرو اکاؤنٹ بنے ہوئے ہیں, سودا کہیں پہ ہو جاتا ہے, اس کا کیا مطلب ہے؟
اس کا مطلب یہ ہے کہ انہیں یہ کہا گیا, انہوں نے اعلان کیا کہ ہمیں قربانی پیپلز پارٹی کے حق میں قربانی دینے کے لیے ارشد غازی صاحب سے کہا گیا کہ نواز علی کا امیدوار وہاں پہ قربانی دے. اور ارشد غازی صاحب خود کئی بار مسلم کانفرنس کے ٹکٹ پر وزیر مشیر رہ چکے, ایم ایل اے رہ چکے ہیں, اور مسلم کانفرنس سے اٹھا کے نون لیگ لے گئی, اور چودھری اشرف صاحب کو پیپلز پارٹی اٹھا کر لے گئی, اور بیرس سلطان محمود صاحب اپنے رائٹ اور میرٹ میں وہاں پر موجود ہیں. لیکن اس وقت ان کو چونکہ کراچی میں, سندھ میں, لاہور میں, پنجاب میں زرداری صاحب کو اور نواز شریف صاحب کو ایک دوسرے کو سپورٹ کرنا تھا, تو اس کے لیے قربانی کے بکرے کے طور پر آزاد کشمیر کو تلاش کیا گیا. جبکہ خان صاحب کے حوالے سے جب وہ میرپور تشریف لے گئے تو انہیں اس بات کا ضرور لحاظ کرنا چاہیے تھا کہ کشمیریوں نے صدیوں سے اپنے تشخص کی جنگ لڑی ہے. وہ 1,00,00,000 کے ہندوستان میں اپنی آئیڈینٹی ڈائلیوٹ نہیں انہوں نے ہمیں دی. ہمارے کشمیری تارکین وطن جو ہے وہ تشخص کی جنگ لڑ رہے ہیں, تو وہ وہاں جا کر جب ایڈریس کرتے ہیں تو فرماتے ہیں کہ سنو پاکستانی ہو کہ تم اس طرح بیٹھے ہو جس طرح ایم کیو والے کراچی میں مردہ دل کیے ہوئے بیٹھے ہوتے ہیں. اب سوال یہ پیدا ہوتا ہے کہ بنگلہ ڈیم کے متاثرین تھے, کشمیر کے لوگ تھے, خود بیرسٹر سلطان محمود صاحب کشمیر کے بارے میں دنیا بھر میں کام کاج کرنے والے شخصیت کے طور پر معروف ہیں, تو یہ طرح آپ طرز عمل بھی ذرا اس پر غور کیجئے, اور یہ دیکھیے کہ کشمیریوں کو تقسیم کرنے کا کیا فائدہ ہے کشمیر کے نقطہ نظر سے, پاکستان کے نقطہ نظر سے, اور خود جو قائد اعظم نے جو اس پچھلی صدی کے موسٹ پاپولر لیڈر تھے.
تو سردار صاحب آپ یہ سمجھتے ہیں کہ پاکستان کی یہ جو بڑی جماعتیں ہیں, پی ایم ایل این ہے, پی ٹی آئی ہے اور پیپلز پارٹی ہے, یہ جو آزاد کشمیر کی سیاست میں جہاں گھسے ہیں اور وہاں جیسے آپ نے کہا کہ شخصیات جو ہیں انہیں لے لیا جاتا ہے, شخصیات کو کھڑا کر لیا جاتا ہے, شخصیات ان جماعتوں کو جوائن کر لیتی ہیں, کوئی پیپلز پارٹی میں چلا گیا, کوئی پی ایم ایل این میں چلا گیا, اور بیرسٹر سلطان محمود جو ہیں وہ تحریک انصاف میں چلے گئے. آپ اس ٹرینڈ کی مخالفت کرتے ہیں, آپ سمجھتے ہیں کہ آزاد کشمیر کی سیاست کو یہ پاکستان کی سیاسی جماعتیں خراب کر رہی ہیں, سپوائل کر رہی ہیں؟
جی میں یہی گزارش, اسی پوائنٹ کو میں ایکسپلین کرنا چاہتا ہوں کہ قائد اعظم نے کہ ذہن میں یہ بات موجود تھی کہ ہندوستان کا دباؤ جب بڑھے گا تو کشمیری متحد ہو کے اس کا مقابلہ کر سکتے ہیں. انہوں نے 565 ریاستوں میں مسلم لیگ بنانے کی بات کی, لیکن ریاست جموں اور کشمیر کو پرنسی سٹیٹ جو تھی اس کو ایگزیمٹ کر دیا. اس کے مقابلے میں پاکستان کے موجودہ سیاستکار جو ہیں, وہاں جواہر لال نہرو نے کانگریس بنائی, بی جے پی بنی, پھر پیپلز پارٹی بنی ذوالفقار علی بھٹو کی, اس کے بعد جماعت اسلامی پاکستان سے سید مودودی صاحب کی مخالفت کے باوجود بنی, اس کے بعد پھر نواز لیگ بنی, اب پی ٹی آئی بنی. آپ کو ادھر لے گئے, مجھے ادھر لے گئے, گھر میں 4 آدمیوں کو تقسیم کر دیا. پاکستان کی قیادت کی ذمہ داری تو پیرزادہ صاحب کشمیریوں کو متحد رکھنے کی ہے, یکجا رکھنے کی ہے, ایک بڑے بھائی کا رول ادا کرنے کی ہے, اس لیے کہ کشمیری ایک اسٹرگل کر رہے ہیں. کشمیریوں نے اپنی آئیڈینٹی بھی بچا کے رکھی ہے اور اپنی پاکستان کے ساتھ وابستگی پر کوئی کمپرومائز نہیں ہونے دیا. 800,000 فوج کی موجودگی میں اگر نریندر مودی کو
منٹ ہے, مجھے ایک نقطہ تو سمجھا دیں. آپ کا ظاہر ہے بہت ہی تجربہ ہے آزاد کشمیر کی سیاست کو سمجھنے کا. جب بیرسٹر سلطان محمود تو ظاہر ہے الیکشن جیت لیتے تھے, انہیں کوئی تحریک انصاف کے ووٹ کی ضرورت نہیں تھی الیکشن جیتنے کے لیے, ساری دنیا جانتی ہے کہ وہ کئی دفعہ الیکشن جیت چکے ہیں. بیرسٹر سلطان محمود کا اپنی سیٹ چھوڑنا اور تحریک انصاف میں آنا اور یہ رسک لینا اس الیکشن کے لیے, یہ کوئی آپ کو حکمت عملی نظر آتی ہے تحریک انصاف کی یہاں پر پیپلز پارٹی کو, پی ایم ایل این کو چیلنج کرنے کی؟ کیا سلطان محمود جو ہیں وہ اب اسمبلی میں آ کے کوئی مزید تجربہ کریں گے, کوئی الائنس کھڑا کریں گے؟
دیکھیے پاور پالیٹکس جو ہے وہ اس وقت پیپلز پارٹی اور نواز لیگ جو ہے مختلف صوبوں میں, مرکز میں, مختلف شکلوں میں موجود ہیں, اور خان صاحب کی پی ٹی آئی کی خواہش ہو سکتی ہے کہ کے پی کے علاوہ آزاد کشمیر کے اندر بھی کوئی پیپلز پارٹی کا فارورڈ بلاک بنایا جائے, باقی جوڑ توڑ کی جائے. خود نواز لیگ کو اس بدترین شکست کے بعد جو ہے وہ بڑی مایوسی ہوئی ہے. سردار سکندر یاد خان صاحب نے مخالفت کر دی, اعلانیہ کہا ہے کہ نواز شریف صاحب کی اس پالیسی سے ہم بغاوت کرتے ہیں, ہم تسلیم نہیں کرتے. تو ان کا خیال یقیناً یہ ہوگا, کچھ ہوگا یا نہیں ہوگا میں نہیں کہہ سکتا, لیکن میساک جمہوریت पीरजादा साहब आज़ाद कश्मीर में मीसा के जमहूरियत की धज्जियाँ बिखर गई हैं, उसे लोगों ने मुस्तरद कर दिया है, और ख़ुद मीरपुर के जो मसाइल हैं, मंगला डैम के मुतासरीन के मसाइल हैं, लोग पानी में डूबे हुए बैठे हैं, और
सरदार साहब बहुत बहुत शुक्रिया सरदार साहब, वक्त हमारा ख़त्म हुआ, हमें ज्वाइन करने का बहुत शुक्रिया। सरदार अतीक आज़ाद कश्मीर के साबका वज़ीर आज़म ये एक्सप्लेन कर रहे थे कि पाकिस्तान की सियासी जमातों का कोई नज़रिया नहीं है आज़ाद कश्मीर में, ये दर हकीकत वहाँ आते हैं, वहाँ की मजबूत शख्सियात को अपने साथ मिला लेते हैं। बैरिस्टर सुल्तान महमूद का भी इसी तरह से समझना चाहिए, उनकी कामयाबी को कामयाबी खुद हो सकती थी, तहम यह है कि शायद अब पाकिस्तान तहरीक इंसाफ आज़ाद कश्मीर की असेंबली में अपना एक ब्लॉक बनाने की कोशिश करेगी। यहाँ पर हम इख्तिताम करते हैं, बहुत शुक्रिया।